Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 102.7 MHz. राज्यले राहत दिने नाममा झारा टार्ने काम गरेको बेपत्ता पारिएका आफन्तहरूको गुनासो, बेपत्ता पारिएकाको अवस्था सार्वजनिक गर्न र दोषीलाई कारवाही गर्न माग।
संघ र प्रदेशको चुनाव दुई चरणमा गर्ने सरकारको निर्णय। निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई प्रतिवेदन बुझायो।
बाँकेमा हालैको बाढीका कारण विद्युत क्षेत्रमा झण्डै 30 लाख रुपियाँको क्षति। धनगढी उपमहानगरपालिका 8 20 किलो चरे सहित एकजना पक्राउ।
र अखिल नेपाल फुटबल संघको आयोजनामा आजदेखि काठमाडौँमा राष्ट्रिय फुटसल लिग हुने, 16 टिमले सहभागिता जनाउने। हिमाल पहाड तराई कोही छैनन् पराई। बिहानको भेरी खबरबाट सुचित्रा गौतम र मधुबन विश्वको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा र हाम्रो पात्रको साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। सुर्खेतमा सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएका व्यक्तिका परिवारले राज्यले राहत दिने नाममा झारा टार्ने काम गरेको गुनासो गरेका छन्। नेपाल रेड क्रस सोसाइटीले वीरेन्द्रनगरमा गरेको अन्तर्क्रियामा उनीहरूले बेपत्ता पारिएका आफन्तको अवस्था सार्वजनिक गर्न माग गरेका छन्। भेरीगङ्गा नगरपालिका 5 देवराम ओलीले आफ्ना दुई छोरी बेपत्ता पारेको पीडा सुनाउँदै राहतका नाममा सरकारले झारा टार्ने काम गरेको दुखेसो पोख्नुभयो। वीरेन्द्रनगर 2 सुर्खेतका भगवती पुरीले छोरी बेपत्ता भएको 13 बितिसक्दा समेत राहतका लागि कुनै निकाय ले पहल नगरेको गुनासो गर्नुभयो। जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देलले पीडितलाई न्याय दिलाउन आफूहरू प्रतिबद्ध रहेको बताउनु भएको छ। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत प्रसाद पौडेलले बेपत्ता पारिएका परिवारलाई राहत प्रदान गर्न प्रशासनले कुनै असर बाँकी नराख्ने उल्लेख गर्नुभएको छ। रेड क्रस जिल्ला शाखा सुर्खेतका सभापति रामलाल आचार्यले आफ्नो संस्थाले पीडितलाई राहत दिलाउनका लागि निरन्तर सहयोग गरिरहेको बताउनुभयो। स्थानीय शान्ति समिति सुर्खेतका निवर्तमान संयोजक मोहन थापाले राज्यले पीडितलाई राहत र न्याय दिन ढिलासुस्ती गर्दा पीडितमा थप निराशा छाएको उल्लेख गर्नुभएको छ। उहाँले पीडितले न्याय नपाएसम्म स्थानीय शान्ति समितिले खबरदारी गरिरहने प्रतिबद्धता जनाउनु भएको छ।
यसैबीच सुर्खेतमा अहिलेसम्म 17 बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत पाएका छन्। बेपत्ता भएका मध्ये 9 परिवारले पुरा 10 लाख रकम पाएका छन् भने 8 परिवारले 5 लाख रुपियाँ अन्तरिम राहत स्वरूप प्राप्त गरेका छन्। अन्तरिम राहतका लागि 35 निवेदन परेकोमा 22 लगतका परेर राहतका लागि प्रक्रिया अघि बढाइएको स्थानीय शान्ति समितिले जनाएको छ। यस्तै बेपत्ता छानबिन आयोगमा राहत पाऊ भनी 72 निवेदन परेको समितिका निवर्तमान संयोजक थापाको भनाइ छ। निवेदनमाथि आवश्यक छानबिन गरेर बेपत्ता भएको हो वा होइन भनेर निष्कर्ष निस्किएपछि राहतको प्रक्रिया अगाडि बढ्ने उहाँको भनाइ छ।
यस्तै बाँकेमा बेपत्ता पारिएका व्यक्तिका परिवारले आफूहरूलाई अन्यलमा नराख्न राज्यसँग आग्रह गरेका छन्। नेपालगञ्जमा सरकारवाला निकायसँग भएको अन्तर्क्रियामा पीडितले आफन्तलाई बेपत्ता पारिएको 15 भइसक्दा समेत अवस्था सार्वजनिक नभएको भन्दै आपत्ति जनाएका छन्। आफूले धार्मिक परम्परा अनुसार काजक्रिया गर्ने नगर्ने भन्ने अन्यलता रहेको उनीहरूको गुनासो रहेको छ। बेपत्ता परिवारका तुलसी विष्टले 13 राहत बापत 5 लाख रुपियाँ मात्रै पाएको बताउनुभयो। यस्तै अर्का पीडित देवी सरा विकले 15 भइसक्दा आफूहरूको राज्यले सुनवाई नगरेको बताउनु भएको छ। बेपत्ता पारिएका भूपेन्द्र खड्काले पीडित परिवारका बेपत्ता परिवारका भूपेन्द्र खड्काले पीड़ित परिवारका बाल बालिकालाई निशुल्क शिक्षा राहत र रोजगारको व्यवस्था राज्यले गर्नुपर्ने माग गर्नुभएको छ। न्यायका लागि द्वन्द पीड़ित समाजका अध्यक्ष चन्द्रकला प्रेदीले लास वा सासको अवस्था सार्वजनिक गर्नुपर्ने माग गर्नुभयो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेश केसीले वास्तविक पीड़ितले राहत पाउन छुटेको भए छानबिन गरी राहत दिने बताउनु भएको छ। उच्च अदालत बार एसोसिएसनका अध्यक्ष बलबहादुर चन्दले राज्यले बेपत्ता पारि मध्ये लास वा सास जे छ तत्काल सार्वजनिक गर्नुपर्नेमा जोड़ दिनुभएको छ। नेपाल पत्रकार महासंघका अध्यक्ष ठाकुर सिंह थारूले कतिजना पीड़ितले हालसम्म न्याय पाए भन्ने तथ्याङ्क खोज्नुपर्ने बताउनु भएको छ। राष्ट्रिय मानवाधिकार आयोगका अधिकृत लक्ष्मी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्सेक क्षेत्रीय संयोजक भोला महतले सहजीकरण गर्नुभएको हो। यसैगरी बेपत्ता पारिएका व्यक्तिको सम्झनामा नेपालगंजमा 25 जनाले रक्तदान गरेका छन्।
सरकारले संघ र प्रदेशको चुनाव 2 चरणमा गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको बैठकले पहिलो चरणमा मङ्सिर 10 र दोस्रो चरणमा मङ्सिर 21 गते गर्ने निर्णय गरेको हो। पहिलो चरणमा 10 हिमाली तथा उच्च पहाडी क्षेत्रका 31 जिल्लामा चुनाव हुने जनाइएको छ। निर्वाचन आयोगले तयारी गर्न नभ्याइने भन्दै चुनाव 2 चरणमा गर्न सुझाए पनि यसअघि सरकारले मङ्सिर 10 गते एकै चरणमा गर्ने गरी घोषणा गरेको थियो। आयोगको आग्रहपछि 2 चरणमा चुनाव गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ।
निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ। 35 दिनको काम गरेर आयोगले संविधान अनुसार संघीय संसद अर्थात् प्रतिनिधि सभाका लागि 165 संघीय र 330 प्रादेशिक निर्वाचन क्षेत्र निर्धारण गरेको हो। प्रतिनिधि सभाको एक क्षेत्र बराबर प्रदेश सभाको 2 क्षेत्र बनाइएको छ। सबैभन्दा धेरै काठमाडौँमा प्रतिनिधि सभाका लागि 10 निर्वाचन क्षेत्र कायम गरिएको आयोगका सदस्य माधव अधिकारीले बताउनुभयो। प्रतिनिधि सभाका लागि 37 जिल्लामा एउटा मात्र निर्वाचन क्षेत्र बनाइएको छ भने सुर्खेत सहित 19 जिल्लामा भने 2 निर्वाचन क्षेत्र बनाइएको छ। निर्वाचन क्षेत्र निर्धारण गर्दा केही गाउँपालिका र नगरपालिकालाई समेत टुक्र्याइएको भए पनि ओडालाई भने नटुक्र्याइएको आयोगले जनाइएको छ। आयोगले संविधान बमोजिम जनसङ्ख्या र भूगोलका आधारमा संघीय र प्रादेशिक निर्वाचन क्षेत्र निर्धारण गरेको हो। गएको साउन 5 गते गठन भएको आयोगले काम सुरु गरेको 21 दिनभित्र प्रतिवेदन बुझाउनु पर्ने भनिए पनि काम पूरा भएपछि आयोगलाई सरकारले फेरि साउन 31 गते 15 दिनको समय थप गरेको थियो।
बेपत्ता विरुद्धको अन्तर्राष्ट्रिय दिवस यसपालि पनि सुर्खेत सहित देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। बेपत्ता पारेका व्यक्तिहरूको सम्झनामा प्रत्येक वर्ष अगस्त 30 तारिकका दिन विश्वभर यो दिवस मनाउने गरिएको छ। नेपालमा सशस्त्र द्वन्द्वको बेला 3,114 जनालाई बेपत्ता पारिएको भन्दै आफन्तले छानबिन गर्न आयोगमा उजुरी समेत दिएका छन्। शान्ति मन्त्रालयले भने करिब 1500 जना बेपत्ता भएको तथ्याङ्क रहेको जनाएको छ। यसै सन्दर्भमा तयार पारिएको एक रेडियो सामग्री सहकर्मी राजेन्द्र साईबाट।
सबै दिदी बहिनीले जे भए पनि आँसु बगाएको केही न केही उनको उद्धार भयो। मैले सधैँभरि आँसु बगाउनु पर्यो, के गर्न पर्यो मैले, नतरी होइन भनेपछि केही न केही हामी पनि त्यो समाजको अगाडि बसिसकेपछि हाम्रो कुरो पनि त्यो लागु हुनु पर्यो। आज यो कागज चाहियो ऊ कागज चाहियो भनेर अहिले कुनामा फाल्ने कागज त होइन नि त्यो।
वीरेन्द्रनगर 2 सुर्खेतका भगवती पुरी छोरी बेपत्ता भएको 13 वर्ष बितिसक्दा समेत राहतका लागि कुनै ठाउँबाट पहल नभएको गुनासो गर्दै उहाँ जस्तै द्वन्द्वकालमा तत्कालीन राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिका आफन्तले राज्यले राहत दिन आनाकानी गरेको र दिए पनि झारा टार्ने काम मात्र भएको दुखेसो पोखेका छन्। विक्रम सम्बत 2059 साल असोज 12 गते राति निर्दोष 2 छोरालाई राज्य पक्षले अपहरण गरेको दिन सम्झेर सुर्खेतको भेरीगङ्गा नगरपालिका 5 बबैका देवराम ओलीको मुटु अहिले पनि भक्कानिन्छ। 10 लाख रुपियाँ दिँदैमा आफूले न्याय पाउन नसक्ने भन्दै दोषीमाथि कारवाही गर्न ओलीको माग छ।
10 लाख रुपियाँले केही हुन्छ भन्ने लाग्दैन। हामी पीडितलाई मान्छ मार्ने बेपत्ता पार्ने भन्ने न्याय त्यो चाहिँ राज्यको चाहिँ त्यो नीति ठिक होइन भन्ने लाग्छ। हाम्रो माग भनेको उचित राहत हुनु पर्यो, पालन राम्रो जान्दैन, नाति नजनालाई हुनु पर्यो, हामी आमालाई हुनु पर्यो, उचित राहत हुनु पर्यो र आजै चाहिँ त्यहाँदेखि पीडकहरूलाई कारवाही हुनु पर्यो, कानुनको दायरामै ल्याउनु पर्यो हाम्रो सामान्य हाम्रो माग थियो।
सुर्खेतको पूर्वाकोट नगरपालिका वडा नम्बर 2 का राधिका घरती मगर हजुरबुवा बेपत्ता हुँदा 9 महिनाको हुनुहुन्थ्यो। अहिले 17 वर्ष पुग्नु भएका घरतीलाई हजुरबुवाको अभाव खट्किरहेको छ भने हजुरबुवा घर फर्कने आश पनि अझै सकिएको छैन।
लाग्छ आश त फर्किनुहुन्छ होला जस्तो लाग्छ कि खै फर्किन फर्किन त के गर्नु सम्बन्धीदेखि त हाम हजुरबुवाको खोजी तलासी भएर सकभर त स्वयं व्यक्ति नै चाहियो नत्र भने लास भएपछि लासको कुनै निशाना चाहियो। खास त हजुरबाको आवश्यकता छ त पैसा दिएर हामीलाई हजुरबाको आवश्यकता पुरा हुने त होइन, हजुरबाको माया यताउता पाउने त होइन, हजुरबाको आवश्यकता छ कि हजुरबा चाहियो, हामीले पनि देख्नु पर्यो चिन्नु पर्यो कस्तो हुनुहुन्थ्यो।
बेपत्ता पारिएका परिवारका सदस्य गाउँमा कोही नयाँ मान्छे आउँदा होस् या कसैले ढोगा ढकढक्याउँदा कतै आफ्नो मान्छे पो आए कि भन्ने लाग्छ, तर पनि आशा निराशामा परिणत भइदिन्छ। 13 वर्ष अगाडि छोरा बेपत्ता भएको भन्दै बबई गेरुवानीका नन्दे दमाई उचित न्यायको खोजीमा हुनुहुन्छ।
हामीलाई त्यस्तो छैन मतलब छैन, सास चाहियो छ हामीलाई त्यो पुरा हुनेवाला छैन पनि भनेपछि अब त्यस्तो त्यो त्यो आजभोलि 10 लाख त 10 लाख 15 लाख त त्यसले हामीलाई क्या पुग्छ हामीलाई पुग्नु हुँदैन हामीलाई हामी के गर्ने भन्नु अब त्यो राखेर हामीलाई पुग्नेवाला छैन लास्ट जिन्दै पाउनेवाला पनि छैनौँ यहाँसम्म त्यो थाहा पनि छैन। हुन त विशेष गरी लाग्यो भने दुई भाइ नातिन एउटा नातिन छ पीडित हामीलाई बुवालाई पनि छ।
कतिपय पीडितलाई भने राज्यले काम चलाउ गर्ने बाहेक अब उचित न्याय देला भन्ने आशा समेत मरिसकेको छ। 17 वर्ष अगाडि घरबाट श्रीमान अपहरणमा परेर बेपत्ता भए पनि अहिलेसम्म कुनै अत्तोपत्तो नलागेको बताउने मालारानीका पूर्णे घरतीलाई जति पैसा दिए पनि श्रीमानको अभावले सधैँ पिरोलिरहेको छ। बेपत्ता पारिएका आफन्तले माग गरे जस्तै बेपत्ताहरूको अवस्था सार्वजनिक गर्न सके र दोषीलाई कारवाही भए मात्र पीडित परिवारले साँच्चिकै न्याय पाउने थिए कि।
हामीसँग छिमेक सरेफेरो र राष्ट्रिय खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम
तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले राज्यले राहत दिने नाममा झारा टार्ने काम गरेको बेपत्ता पारिएका आफन्तहरूको गुनासो, संघ र प्रदेशको चुनाव दुई चरणमा गर्ने सरकारको निर्णय लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चाबहिल काठमाडौँका 10 जना कर्मचारी विरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। कर्मचारीको मिलेमतोमा काठमाडौँ जिल्ला साबीको गोठाटार, बालुवा, मूलपानी, विष्णु गाविस लगायतका स्थानमा रहेका जग्गाको गैरकानूनी श्रेष्ठता तयार गरी बिक्री वितरण गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो। मालपोतका अधिकृत द्वै चेतना ढकाल र तीर्थराम अरियालसहित कम्प्युटर अधिकृत प्रमोद भट्टराई, तत्कालीन नायब सुब्बा द्वै, भोजराज पोखरेल र रामबाबु प्रसाद आचार्य, नायब सुब्बा सुन्दर कुमार कार्की, उमेश पोखरेल र शिवराम पुडा सैनी, कम्प्युटर अपरेटर लक्ष्मण प्रसाद खतिवडा र खरिदार दिव्यराज घिमिरे विरुद्ध मुद्दा गरिएको अख्तियारले जनाएको छ।
बाँकेमा हालैको बाढीका कारण विद्युत क्षेत्रमा झन्डै 30 लाख रुपियाँको क्षति भएको जनाइएको छ। नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख उमेश झाले बाढीले विद्युतका पोल ढलेको र तार पनि चुडिएको भन्दै झन्डै 30 लाख को क्षति भएको बताउनु भयो। बाढीले डडुवा र राप्ते सुनारी गाउँपालिकाको फत्तेपुरमा सबैभन्दा बढी क्षति पुगेको उहाँको भनाइ छ। नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले बाढीले राप्ते सुनारीको फत्तेपुर र डडुवा गाउँपालिकाका 120 पोल र त्यसमा प्रयोग भएका तारमा क्षतिग्रस्त भएको जनाइएको छ। प्राधिकरणले आन्तरिक स्रोतबाट जुटाएर व्यवस्थापन गरी विद्युत सेवा नियमित गराएको प्रमुख झाले जानकारी गराउनु भयो।
मुगुको सोरु गाउँपालिका 6 सोरुकोटमा 1 सुत्केरीको ज्यान गएको छ। सुत्केरी व्यथा लागेपछि सदरमुकाममा रहेको जिल्ला अस्पताल ल्याउँदै गर्दा जलदेवी रोकायाको ज्यान गएको हो। जलदेवीलाई व्यथा लागेपछि गाउँको स्वास्थ्य चौकीमा लगिएको थियो। स्वास्थ्य चौकीले जिल्ला अस्पताल रेफर गरेपछि उहाँलाई जिल्ला अस्पताल जाँदै गर्दा बाटोमा जुम्लिया बच्चा जन्मिएका थिए। बच्चा जन्मिएपछि जलदेवीको बाटोमै ज्यान गएको हो। जन्मिएका 2 बच्चामध्ये 1 जनाको ज्यान गएको छ।
धनगढी उपमहानगरपालिका 8 20 किलो चरेस सहित 1 प्रहरीले पक्राउ गरेको छ। क्षेत्रीय अनुसन्धान समूह आरआइटीको टोलीले चरेस बिक्री गरिरहेको अवस्थामा धनगढी कैलाली बहुमुखी क्याम्पस नजिकबाट 20 किलो चरेस सहित पक्राउ गरेको हो। बझाङ पाटागाउँ घर भई धनगढीको बुद्ध चोकमा डेरा गरी बस्दै आएका शिवप्रसाद उपाध्यायलाई 20 किलो चरेसहित पक्राउ गरिएको हो। प्रहरीले उपाध्यायले चढेको C5X7493 नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।
बर्दियाको ठाकुर बाबा नगरपालिका एक भुरी गाउँमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिसँग छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। संरक्षणका सवाल र संरक्षणका मुद्दालाई स्थानीय सरकारसँग सहकार्य गरी कसरी अघि बढ्न सकिन्छ भन्ने उद्देश्यले श्रीरामनगर उपभोक्ता समितिको भवनमा कार्यक्रमको आयोजना गरेको हो। तराई भूपरिधि कार्यक्रम तालका आयोजनाका प्रमुख तिलक ढकाल, बर्दिया राष्ट्र निकुञ्जका निमित्त प्रमुख संरचना अधिकृत रमेश थापाले वन वन्य जन्तु र जैविक विविधताको संरक्षणका बारेमा जानकारी गराउनु भएको थियो।
बाली प्रभावित क्षेत्रका बाल बालिकाहरू कुपोषित भएको पाइएको छ। विश्व खाद्य कार्यक्रम WFPले खाद्य सुरक्षा सञ्जाल बर्दियाले एक कार्यक्रमको आयोजना गर्दै प्रारम्भिक तथ्याङ्क अनुसार बर्दियाका बाढी प्रभावित क्षेत्रका बाल बालिकाहरू बढी कुपोषित भएको पाइएको हो। खाद्य सुरक्षामा चरम वर्गीकरण लगायतका बाढी प्रभावित क्षेत्रमा बाल बालिकाको स्थलगत सर्वेक्षणबाट जिल्लामा 1080 बाल बालिकाहरू कुपोषित भेटिएको विश्व खाद्य कार्यक्रम मध्यपश्चिमाञ्चल क्षेत्रीय संयोजक यज्ञ पुनले बताउनु भयो। गुलरिया नगरपालिका वडा नम्बर 8 र 12, बर्दिया नगरपालिका 6 वडाका नागरिकहरू उच्च खाद्य असुरक्षित रहेको देखिएको छ। बाँकी वडामा मध्यम र न्यून खाद्य असुरक्षित देखिएको जनाइएको छ। खाद्य सुरक्षा वर्गीकरण अनुसार 1 मा 80% भन्दा माथि र 2 चरणमा 60-80% घरधुरीलाई खाद्य र परिपूर्ति गरिने जनाइएको छ।
ऊर्जा मन्त्री महेन्द्र बहादुर शाहीले अबको 35 दिनभित्र काम सुरु नगरे अप्पर कर्णाली परियोजनाको ठेक्का रद्द गर्ने चेतावनी दिनुभएको छ। नेपालका नदी नालाहरू ओगेट्ने तर समयमै काम नगर्ने कम्पनीलाई कारवाही गर्ने उहाँले बताउनुभयो। रिपोर्टर्स क्लबले राजधानीमा आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री शाहीले काम नगर्ने कम्पनीहरूसँगको सम्झौता रद्द गर्ने चेतावनी दिनुभएको हो। अप्पर कर्णाली परियोजना निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी GMR लिएको छ।
भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ, अहिलेलाई भने यो अर्को विश्राम। तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेकी खबर त्यसै गरी राष्ट्रिय खबर प्रस्तुत गऱ्यौँ। अब बाँकी खबर। सुर्खेत महिला जेसिस वर्ष 2017 सप्ताहव्यापी कार्यक्रम अन्तर्गत वीरेन्द्रनगरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो। रक्तदान कार्यक्रममा वीरेन्द्रनगर जेसिस वर्ष 2011 अध्यक्ष सरस्वती बस्नेत, जेसिस वर्ष 2012 अध्यक्ष भद्र भण्डारी लगायतको उपस्थित रहेको थियो। महिला जेसिस वर्ष 2017 अध्यक्ष बसन्ती बस्नेत एकताले साप्ताहिक व्यापी कार्यक्रम अन्तर्गत आज क्षेत्रीय अस्पतालका बिरामीहरूलाई फलफुल वितरण गरिने बताउनुभयो।
सुर्खेतको बराहताल गाउँपालिकाका वडा नम्बर 6 का अध्यक्ष खगेन्द्र देवगिरी लगायत 4 जना सदस्यले आफूहरू नेपाली कङ्ग्रेसमै आबद्ध रहेको बताउनु भएको छ। संयुक्त विज्ञप्ति जारी गर्दै उहाँले स्थानीय चुनावका बेला पार्टी नेतृत्वलाई सबै क्षेत्र जाति समुदायको प्रतिनिधित्व हुने गरी निष्पक्ष रूपमा उम्मेद्वार चयन गर्न आग्रह गर्दा पनि सुनवाई नभएकाले बाध्य भएर पार्टीको हितचिताई वडाका अधिकांश कार्यकर्ताको सहमतिमा स्वतन्त्र
नेपाल भारत बीचको सीमा छुटाउने स्तम्भ लगायतका संरचना जीर्णद्वार हुने जीर्ण भएको पाइएको छ। दुई देशका कार्यदलले सीमा निर्धारण गर्ने संरचना पुनर्निर्माण जोड दिँदै सीमा क्षेत्रमा सहकार्य गरेर अघि बढ्ने सहमति समेत जनाइएको छ। भारतको देहरादुनमा बसेको दुई देशको कार्यदलले तयार पारेको प्रतिवेदनमा हस्ताक्षर गर्दै दुई देशबीच यस्तो सहमति भएको हो।
सामाजिक परिचालक हक हित संरक्षण केन्द्र नेपाल जिल्ला तदर्थ समिति सुर्खेतले 2 बुधे माग राख्दै सरकारलाई ज्ञापन पत्र बुझाएको छ। समितिले प्रमुख जिल्लाधिकारी मार्फत संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो। सामाजिक परिचालकहरूलाई स्थानीय तहमा सामाजिक विकास शाखा कायम गरी एकपटक उमेर हद नलाग्ने गरी दरबन्दी स्थापित गर्न र सामाजिक परिचालकको योग्यता र तहअनुसार पारिश्रमिक दुर्घटना बिमा उपचार लगायतका सुविधा दिन माग गरिएको छ।
बैतडीको ढिलासैनी गाउँपालिकालाई जाँड रक्सी निषेधित क्षेत्र घोषणा गरिएको छ। जाँड रक्सीले समाजमा समस्या बढेको भन्दै गाउँपालिकालाई जाँड रक्सी निषेधित क्षेत्र घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष उपेन्द्र बोहराले बताउनु भयो।
सरकारले आउँदो 18 गते आइतबार सार्वजनिक बिदा दिने भएको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद इद उल जुहाको अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।
भेरी खबरमा लागौँ। अब केही विदेशको खबरतिर, भारतको मुम्बईमा भारी वर्षाका कारण भएको डुबानबाट 1,60,00,000 जनाभन्दा बढी प्रभावित भएका छन्। भारी वर्षाका कारण मुम्बईका अधिकांश भूभाग जलमग्न भएका छन् भने डुबान प्रभावितहरूलाई सुरक्षित स्थानमा सारिएको छ। डुबानले हवाई र रेलवे सेवा समेत अवरुद्ध बनेका छन् भने विद्यालय कलेज बन्द गरिएको छ। मुम्बईको एक अस्पताल पुरै डुबानमा परेकाले त्यहाँ बिरामीहरूलाई अन्यत्र सारिएको छ।
उत्तर कोरियाले जापानको जमिनमाथिबाट मिसाइल प्रहार गर्नु प्रशान्त महासागरमा आफ्नो सैन्य कारवाहीको पहिलो चरण रहेको बताएको छ। अब आफ्नो तयारी प्रशान्त महासागरमा रहेको अमेरिकी क्षेत्र गुआमा मिसाइल आक्रमण रहेको उत्तर कोरियाले चेतावनी दिएको छ। उत्तर कोरियाको सरकारी समाचार संस्था कोसिएनएले जापानमाथिबाट मिसाइल प्रहार गर्नु आफ्नो देशको प्रशान्त महासागरको सैन्य कारवाही अभियानको पहिलो चरण रहेको चेतावनी दिएको हो। उत्तर कोरियाले अस्ति बिहान अल्ट्रा मोडर्न रकेट सिस्टम सहितको मिसाइल जापानको जमिनमाथिबाट प्रहार गरेको थियो। सुरक्षात्मक चुनौतीका कारण जापानले मिसाइल ध्वस्त पार्नका लागि केही प्रयास गरेको थिएन। उत्तर कोरियाले पछिल्लो 8 वर्षमा धेरै प्रकारका धेरै मिसाइल परीक्षण गरे पनि जापानको माथिबाट जाने गरी मिसाइल परीक्षण गरेको यो पहिलो पटक हो।
भेरी खबरको अन्तिममा लागौँ एउटा खेल खबरतिर। अखिल नेपाल फुटबल सङ्घको आयोजनामा आजदेखि काठमाडौँमा राष्ट्रिय फुटसल लिग हुने भएको छ। एन्फा फुटसल समितिका अध्यक्ष रमेश राईमाझीले भदौ 25 गतेसम्म हुने प्रतियोगितामा 16 टिमले भाग लिने बताउनु भएको छ। प्रतियोगिताको विजेताले 5,00,000 पाउनेछन् भने उपविजेताले 2,50,000 रुपियाँ पुरस्कार पाउनेछन्। यस्तै उत्कृष्ट डिफेन्सर, फरवार्ड, मिडफिल्डर लगायतले 20,000 दरले पुरस्कार दिइने जनाइएको छ। फुटसल लिगका लागि एन्फा र टोनपाइक प्रालीबीच 5 वर्षको सम्झौता यसअघि नै भइसकेको छ। सहमतिअनुसार प्रतियोगितामा लाग्ने सम्पूर्ण खर्च 2/3 रकम टोनपाइकले बेहोर्ने भएको छ भने बाँकी एन्फाले बेहोर्ने जनाइएको छ। प्रतियोगितामा उत्कृष्ट खेलाडी छनौट गरेर आगामी अक्टोबरमा इरानमा हुने एएफसी फुटसल च्याम्पियनसिप 2018 लागि टिम बनाइने एन्फाले जनाएको छ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
राज्यले राहत दिने नाममा झारा टार्ने काम गरेको बेपत्ता पारिएका आफन्तहरूको गुनासो, बेपत्ता पारिएको अवस्था सार्वजनिक गर्न र दोषीलाई कारवाही गर्न माग।
संघ र प्रदेशको चुनाव 2 चरणमा गर्ने सरकारको निर्णय, निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई प्रतिवेदन बुझायो।
बाँकेमा हालैको बाढीका कारण विद्युत क्षेत्रमा झण्डै 30,00,000 रुपियाँको क्षति। धनगढी उपमहानगरपालिका 8 20 किलो चरेसहित 1 पक्राउ।
र अखिल नेपाल फुटबल संघको आयोजनामा आजदेखि काठमाडौँमा राष्ट्रिय फुटसल लिग हुने, 16 टिमले सहभागिता जनाउने। हवस् त, अहिले 8 भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट हुने नै छ। ताजा समाचार र स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै बिहानको भेरी खबरबाट सुचित्रा गौतम र मधुबन विषय बिदा हुन्छौँ। नमस्ते।